नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवतको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर डट कमबाट पनि संसारभर सुन्न सकिन्छ। इकोनोमिक टाइम्स सुरु गरौँ हेडलाइन्सबाट। चार वर्षपछि फर्कियो लोड सेडिङ, धेरै समय लम्बिए उद्योग बन्द हुने हुन सक्ने। 10 वस्तुको आयातमा असारसम्म प्रतिबन्ध, तर कूटनीतिक नियोगमा लागू नहुने। पूर्व गभर्नरहरू भन्छन् अर्थतन्त्र खतराकै मोडमा, अधिकांश कर्जा आयात भुक्तानीमा जाँदा अर्थतन्त्रमा दबाव। आजदेखि 7 आन्तरिक विमानस्थल 18 घन्टा सञ्चालन हुने, आजै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अपरेसन फ्लाइट। बजेटभन्दा ठुलो व्यापार घाटा हुने सङ्केत, व्यापार घाटा र शोधनन्तर चालु घाटा अवस्था डर लाग्दो देखियो। र हिमाल आरोहणमा जिपिएस ट्र्याकिङ लागू गर्ने तयारी। नेपाल विद्युत प्राधिकरणले भारतबाट बिजुली ल्याउन नसकेपछि औपचारिक रूपमै औद्योगिक क्षेत्रमा लोड सेडिङ विद्युत कटौती गर्न थालेको छ। प्राधिकरणले बुधबार पूर्व सूचना दिएरै औद्योगिक क्षेत्रमा विद्युत कटौती गर्न थालेको हो। अभाव सुरु भएसँगै प्राधिकरणले अघोषित सूचना नदिई औद्योगिक क्षेत्रमा विद्युत कटौती गर्दै आएको थियो, तर बुधबारदेखि पूर्व सूचना दिएरै काट्न थालेको। प्राधिकरणले बुधबार बिहान 10 बजेबाट 48 घन्टासम्म अर्थात् 2 दिन औद्योगिक क्षेत्रमा विद्युत कटौती हुने सूचित गराएको छ। यस अवधिमा फरक फरक समयमा विद्युत कटौती हुनेछ। कुनै उद्योगमा दैनिक 12 र कुनैमा 16 घन्टासम्म विद्युत कटौती हुने प्राधिकरणको भनाइरहेको छ। नेपालमा 4 वर्षपछि लोड सेडिङ फर्किएको, 15 वर्षदेखि लोड सेडिङ 2075 वैशाख 31 गते अन्त्य भएको जनाइएको थियो। भारतबाट बिजुली ल्याएर आपूर्ति दिइरहेको प्राधिकरणले त्यहाँ पनि किन्न नपाएपछि समस्या आएको जानकारी दिएको छ। सुख्याममा नेपालमा विद्युत उत्पादन कम हुन्छ, त्यस बेला घरेलु माग धान्न भारतबाट आयात गर्नुपर्छ। पछिल्लो समय भारतमै विद्युत उत्पादन घटेको छ। भारतमा कोइलाबाट उत्पादन हुने समस्या विद्युतको अंश बढी छ। रुस युक्रेन तनावका कारण पछिल्लो समय विश्वभर कोइलाको अभाव भएको छ। त्यसको असर भारतको विद्युत उत्पादनमा परेको हो। अहिले भारतकै दैनिक 8 घन्टासम्म लोड सेडिङ हुने गरेको छ। भारतबाट पर्याप्त बिजुली पाउन नसकेपछि औद्योगिक क्षेत्रमा कटौती गर्न थालिएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भएको छ। बिड मार्फत माग गरे अनुसार भारतबाट विद्युत नपाउँदा विद्युत आपूर्तिमा केही समस्या आयो, त्यसैले औद्योगिक क्षेत्रमा पूर्व सूचना दिएर विद्युत कटौती गर्न थालेका छौँ। उहाँले भन्नुभएको छ, भारतबाट बिजुली किन्न पाए अवस्था सामान्य हुँदै जान्छ, नभए केही समय आपूर्तिमा समस्या हुनसक्छ। प्राधिकरणले लाइटिङ घराएसी ग्राहकलाई भने 24 घन्टा बिजुली दिइरहेको जनाएको छ। औद्योगिक क्षेत्रमा मात्र कटौती गर्नु परेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताउनु भएको छ। 4 वर्षपछि फर्कियो लोड सेडिङ, औद्योगिक क्षेत्रमा 12 घन्टासम्म लोड सेडिङ, आर्थिक अभियान दैनिकमा समाचार रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दै गइरहेको एयर ट्राफिकको कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले रात्रिकालीन उडान गर्न मिल्ने आन्तरिक विमानस्थलमा 18 घन्टा खुल्ला गरेको छ। बढ्दो हवाई चाप व्यवस्थापन गर्न तराईका 7 विमानस्थल सञ्चालनको अवधि 6 घन्टा थपेर 18 घन्टा पुर्याएको हो। झापाको चन्द्रगढी, विराटनगर, जनकपुर, बाराको सिमरा, भैरवाको गौतम बुद्ध, नेपालगञ्ज धनगढी विमानस्थल दैनिक 18 घन्टा सञ्चालनमा आउने क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी गराउनु भएको छ। राति 12 बजेसम्म विमानस्थल सञ्चालन गर्दा हवाई चाप व्यवस्थापन गर्न सहज त हुन्छ नै, सँगसँगै जहाज डिले हुने समस्या पनि कम हुन्छ र उडान पनि थप्न सकिन्छ। उहाँले भन्नुभयो, अहिले त्रिभुवन विमानस्थलमा चाप बढेपछि नयाँ स्टल दिन समस्या भइरहेको छ। बढ्दै गइरहेको हवाई यात्रुको सुविधालाई ध्यानमा राखेर तराईका विमानस्थल सञ्चालनको अवधि बढाएको उहाँको भनाइरहेको छ। अहिले पनि वायु सेवा कम्पनीले प्रतिकूल मौसम, ट्राफिक जाम लगायतका कारणले नियमित तालिकाभित्र उडान गर्न नसकेको, राति 12 बजेसम्म पनि उडान गरेर यात्रुलाई सेवा दिँदै आइरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 2Z देखि 24 घन्टा सञ्चालन हुँदैछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि 24 घण्टा सञ्चालन गरिने महानिर्देशक अधिकारीले बताउनु भएको छ। पोखरा विमानस्थल अहिले रात्रिकालीन उडान हुँदैन। विमानस्थल सञ्चालनको अवधि थपेपछि उडान डिले भएर यात्रुलाई शास्ति भोग्नुपर्ने अवस्था कम हुनेछ। उहाँले भन्नुभयो, आन्तरिक उडान व्यवस्थापनमा पनि सहज हुनेछ। यता नेपाल वायुसेवा निगम को वाइड बडी जहाजले बिहीबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अपरेसन फ्लाइट उडान गर्ने भएको छ। बिहीबार दिउँसो 3 बजे काठमाडौँबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसहित उच्च पदस्थ अधिकारीहरू लिएर निगमको वाइड बडी जहाज अपरेसन फ्लाइट गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले बताउनुभयो। दिउँसो 3 बजे काठमाडौँबाट उडेको जहाज 3:45 गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। मान्छे बसेको बसको यात्रा छाडेर हवाई यात्रा गर्न खोज्नु सहजताका लागि हो, समय पनि बचत होस् भन्ने चाहन्छौँ। उहाँले बताउनु भएको छ, अहिले ट्राफिक कन्जेक्सनका कारण विमानस्थलमै घन्टौँ कुर्नुपर्नेछ। अन्तर्राष्ट्रिय विमानस्थल 24 घन्टा र आन्तरिक विमानस्थल 18 घन्टा सञ्चालनमा आएपछि धेरै हदसम्म एयर ट्राफिक व्यवस्थापन हुने क्यानको अपेक्षा रहेको छ। आजदेखि सातामा आन्तरिक विमानस्थल 18 घन्टा सञ्चालन हुने, आजैदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अपरेसन फ्लाइट गरिने नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। अर्थतन्त्र गम्भीर सङ्कटको सङ्घारमा रहेकोले सम्भावित जोखिम न्यूनीकरण गर्न राज्यका सबै निकायबीच प्रभावकारी समन्वयन आवश्यक रहेको राष्ट्र बैङ्कका पूर्व गभर्नरहरूले औल्याएका छन्। अहिलेको अवस्थामा राजनीतिक विचार, व्यक्तिगत स्वार्थ द्वन्द्वमाथि उठेर अर्थतन्त्र सुधारका लागि लाग्नुपर्ने उनीहरूको जोड रहेको छ। कुनै व्यक्ति विशेष, अर्थमन्त्री वा गभर्नर वा सरकारको कारणले मात्र अर्थतन्त्र समस्या अहिलेको अवस्थामा आएको नभएकोले त्यस सुधारमा ल्याउन पनि सबै मिलेर अघि बढ्नुपर्ने उनीहरूको भनाइरहेको छ। अर्थतन्त्र खतराको मोडमा छ, त्यो बेलामा ससाना विवाद र व्यक्तिगत स्वार्थमा अल्झेर नबसौँ। राष्ट्र बैङ्कको 67 वार्षिकोत्सवको अवसरमा पूर्व गभर्नर तिलक रावलले भन्नुभयो, खराब अवस्थामा रहेको सूचाङ्काङ्कको तथ्याङ्क लुकाएर समस्या समाधान गर्न हुँदैन। केही वर्षदेखि नै अर्थतन्त्र ओह्रालो यात्रा सुरु भएको उहाँको दावी रहेको छ। अर्थतन्त्र एकैपटक यो अवस्थामा आएको होइन, खराब हुने क्रम पहिलेदेखि नै सुरु भएको थियो, अहिले सूचकहरू थप बिग्रिएको मात्र हुन्छ। उहाँले भन्नुभयो, मुलुकको 1 वर्षको बजेटभन्दा बढी व्यापार घाटा हुने अवस्थामा अर्थतन्त्र पुग्नु डरलाग्दो सङ्केत भएको उहाँले बताउनुभयो। चालु आर्थिक वर्षमा व्यापार घाटा 1600 अर्ब बढी पुग्ने देखिन्छ। शोधानन्तर घाटा र चालु खाता घाटाको अवस्था पनि विगतमा भन्दा धेरै डरलाग्दो छ। रावलले भन्नुभयो, यस्तो अवस्थामा कुन सूचक हेरेर सन्तोष मान्ने, मैले त आश लाग्ने ठाउँ कतै देख्दिनँ। राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले भने अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाव रहेको बताउनुभयो। यसकारण बाह्य दबाव कम गर्न, विदेशी विनिमय सञ्चित धेरै घट्न नदिन नीतिगत पहल भइरहेको पनि उहाँले बताउनु भएको छ। बजेटभन्दा ठुलो व्यापार घाटाको सङ्केत कान्तिपुर दैनिकमा समाचार रहेको छ। थाहा सञ्चार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी छन्, रेडियो सुन्दै
गर्नुहोला।
होइन, के छ र त्यहाँ?
मञ्जुश्री फाइनेन्समा खाता थियो त्यसैले नै हाकिम साहब।
लौ, तपाईँलाई त थाहै रहेनछ, हाम्रै सुविधाका लागि मञ्जुश्री फाइनेन्स लिमिटेडले यही चाबेल, गोङ्गबु र कलङ्कीमा पनि आफ्नो सेवा विस्तार गरिसकेको छ नि।
अब त सजिलो हुने भयो।
निक्षेपमा सर्वाधिक ब्याज दर भएको नेपाल राष्ट्र बैङ्कबाट ग वर्गको इजाजत प्राप्त मञ्जुश्री फाइनान्स लिमिटेड, प्रधान कार्यालय नयाँ बानेश्वर काठमाडौँ, फोन 01-4794-170, शाखा कार्यालय न्यू रोड चाबहिल गोङ्गबु र कलङ्की।
विद्युतीय कारोबार गर्दा सावधानी अपनाउनु पर्ने बारे कृषि विकास बैङ्कबाट जनहितमा जारी सन्देश।
अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओपिटी वा अन्य जानकारी नदिऊ।
मोबाइल तथा अन्य उपकरण एवं एपका पासवर्डहरू बेला बेलामा परिवर्तन गरौँ र गोप्य राखौँ।
अनावश्यक र अनाधिकृत एप आफ्नो मोबाइल वा अन्य उपकरणमा डाउनलोड नगरौँ।
कुनै पनि वेबसाइट मार्फत विद्युतीय कारोबार गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो होइन सोको यकिन गरौँ।
विद्युतीय कारोबार गर्दा आफू ठगिएको शंका लागेमा अथवा कुनै गुनासो रहेमा तुरन्त सम्बन्धित संस्था वा नेपाल राष्ट्र बैङ्कमा गुनासो र उजुरी दर्ता गरौ।
सम्पूर्ण सुविधा सहितको तपाई हाम्रो घर आँगनको बैंक
कृषि विकास बैंक।
रमिला तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
किन त्यस्तो गरेको होला त?
के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ नमाने प्रहरीलाई खबर गरौँ। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानुनी हुन्छ, विवाह गराउनेलाई कानुन बमोजिम कारवाही पनि हुन्छ।
बाल विवाह कानुनी अपराध हो, यसलाई आजैबाट रोकौँ।
नेपाल सरकार विज्ञापन बोर्ड।
AIO
Yes, AIO All in one mart, the best place for shopping.
के छ र हो खास त्यहाँ?
के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
वाउ, कहाँ छ र यो?
यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
All in one mart, helping make your life easier.
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। सरकारले विभिन्न 10 प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ। नेपाल सरकारले निकासी तथा पैठारी ऐन 2013 दफा 3 दिएको अधिकारलाई प्रयोग गर्दै मदिरा, सुर्ती, डिजेल तथा पेट्रोल, गाडी, 250 cc बढीको मोटरसाइकल, कुरकुरे तथा लेज लगायतका खाद्यान्न, हिरा, $600 महँगो मोबाइल सेट लगायतको आयातमा प्रतिबन्ध लगाएको हो। यसअघि 22 चैतमा अर्थमन्त्री जनार्दन शर्मा, श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, मुख्य सचिव शङ्कर दास बैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव गणेश पाण्डे, डेपुटी गभर्नर बमबहादुर मिश्र लगायतको सहभागीमा को बैठकले शोधानन्तर घाटा तथा दिगो मुद्राको सञ्चिति लगायतको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको थियो। त्यही निर्णयका आधारमा मन्त्री परिषदले आयात नियन्त्रण गर्ने तथा साताको 2 दिन बिदा गर्ने निर्णय गरेको थियो। राष्ट्र बैङ्कले 21 चैतमा राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूले बैङ्कका सिओहरूलाई बोलाएर निजी सवारी साधन आयातका लागि LC नखोल्न मौखिक निर्देशन दिएका थिए। उच्च आयातकै कारण भुक्तानी असन्तुलन बढेको तथा विदेशी विनिमय सञ्चिति घट्दै गएको भन्दै राष्ट्र बैङ्कले अत्यावश्यक बाहेकका वस्तुको आयातमा कडाई गर्न निर्देशन दिएको थियो। यद्यपि उक्त मौखिक निर्देशनका बावजुद गाडी लगायतका वस्तुको आयातका लागि पनि LC खोलिएको थियो। यता कृषि उपज आयात गर्दा सरकारले 20% हारहारीमा आयात महसुल तथा एन्टी डम्पिङ शुल्क लगाउन उद्योगीले माग गरेका छन्। कम भन्सार दरबन्दीका कारण आयातित वस्तुको उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेकोले कृषि उपजमा उच्च मात्रामा कर लगाउन फेडरेशन अफ नेपाल एक्सपोर्ट एसोसिएसनले माग गरेको छ। कृषि उत्पादन आयातमा हाल 5% मात्रै कर सेवा शुल्क लाग्ने गरेको छ। सरकारले आगामी जेठ 1 गतेदेखि हप्तामा 2 दिन बिदा सार्वजनिक बिदा दिने भएको छ। यो सँगै 20 वर्ष अघि खारेज गरिएको हप्ताको 2 दिनको बिदाको चलन फेरि सुरु भएको छ। मङ्गलबारको मन्त्री परिषद बैठकले हाल परीक्षणका रूपमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभएको छ। बाँकी दिनमा भने बिहान 9:30 साँझ 5:30 कार्यालयसम्म रहनेछ। मन्त्री परिषदले सरकारी निकायमा हुने इन्धन खपत घट्ने ठानेर 2 दिन बिदा दिने निर्णय गरेको जनाइएको छ। यता जेठदेखि आइतबारसम्म सार्वजनिक बिदा हुने भएपछि दोस्रो बजारमा धितोपत्रको कारोबार हुने दिन 7-5 बाट 4 दिनमा झर्ने हो कि भन्ने चिन्ता लगानीकर्तामा थपिएको छ। तर नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज हप्तामा 2 दिन सार्वजनिक बिदा भए पनि धितोपत्रको कारोबार 5 दिन गराउने गृह कार्यमा जुटेको छ। बुधबार सरकारको उक्त निर्णय सार्वजनिक भएसँगै त्यससँग सम्बन्धित गृह कार्य सुरु गरेको बोर्डका अध्यक्ष रमेश कुमार हमालले जानकारी गराउनु भएको छ। नेपाली सेनाले निर्माण गरिरहेको महाकाली करिडोर अन्तर्गतको काठेधार टिङ्कर सडक आयोजना हेलिकप्टर मार्फत निर्माण सामग्री हेभी इक्विपमेन्ट ढुवानी सुरु भएको छ। सेनाको MI-17 हेलिकप्टरले सडक निर्माणमा प्रयोग हुने हेभी इक्विपमेन्टको ढुवानी बिहिबारबाट सुरु गरेको हो। ब्यास गाउँपालिका 4 सुनसेरासम्म स्थल मार्ग प्रयोग गरी एक्सकाभेटर मेसिन ढुवानी सुरु भएको छ। त्यसभन्दा माथिका क्षेत्रमा पनि सेनाले सडक निर्माणको काम थालेकोले पहुँच मार्ग नहुँदा हेलिकप्टरमा यी मेसिन ढुवानी गर्नु परेको बताइएको छ। कोरोना महामारीका कारण प्रभावित पर्वतीय पर्यटकीय क्षेत्रमा आरोहीको सङ्ख्या बढे पनि राजस्व सङ्कलनमा भने कमी देखिएको छ। 2021 सिजनमा 82 समूहका 723 जनाले आरोहणको अनुमति लिएका थिए। यो वर्ष 110 समूहका 886 जनाले आरोहणको अनुमति लिएका छन्। गत साल हिमाल आरोहणबाट 53,67,08,699 राजस्व सङ्कलन भए पनि यो वर्ष गत सालको तुलनामा 8,06,00,000 रुपियाँले राजस्व सङ्कलनमा कमी आएको छ। यो सिजनमा 45,69,921 रुपियाँको राजस्व सङ्कलन भएको पर्यटक विभागले जनाएको छ। हिमाल आरोहणको मुख्य आकर्षक मानिने सगरमाथा चढ्ने समेत यो वर्ष अघिल्लो वर्षको तुलनामा चाप कम देखिएको छ। सन् 2020 हिउँद सिजनमा कुनै आरोहण हुन नसकेको सगरमाथामा महामारीकै बीच सन् 2021 459 जनाले आरोहणको अनुमति लिएका थिए भने यस वर्ष भने आरोहणको अनुमति लिने समय सकिने लाग्दा समेत 38 समूहका 303 जनाले अनुमति लिएका छन्। बुधबार सेयर बजार झिनो अङ्कले सुधार भएको छ। नेप्से परिसूचक 5.17 अङ्कले सुधार भएर 2376.16 बिन्दुमा रोकिएको छ। क वर्गका कम्पनीको मापक सेन्सिटिभ इन्डेक्स 1.61 अङ्कले बढेर 454.56 बिन्दुमा रोकिएको छ। कुल 228 कम्पनीका 28,85,039 कित्ता सेयर किनबेच भएर 1,08,99,92,000 रुपियाँको कारोबार भएको छ। बैङ्किङ व्यापार माइक्रो फाइनेन्स म्युचुअल फन्ड बाहेकका बाँकी समूहको परिसूचक बढेर बजार बन्द भएको हो। र आजका लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर 1 को खरिद दर 122.16 रुपियाँ, बिक्री दर 122.76 रुपैसा, युरो 1 को खरिद दर 129.61 रुपियाँ, बिक्री दर 130.25 रुपियाँ, पाउन्ड स्टर्लिङ 1 को खरिद दर 153.70 रुपियाँ, बिक्री दर 154.45 रुपियाँ, स्विस फ्रेङ्क 1 को खरिद दर 126.76 रुपियाँ, बिक्री दर 127.38 रुपियाँ, साउदी अरब रियाल 1 को खरिद दर 32.57 रुपियाँ, बिक्री दर 32 ₹34.73, कतारी रियालेको खरिद दर ₹32.43, बिक्री दर ₹33.60, थाई बाटेको खरिद दर ₹3.56, बिक्री दर ₹3.58, संयुक्त अरब इमिरेट दिराम एकको खरिद दर ₹33.26, बिक्री दर ₹33.42, मलेसियन रेंगेट एकको खरिद दर ₹28.02, बिक्री दर ₹28.16, कुवेती दिनार एकको खरिद दर ₹300.96, बिक्री दर ₹401.02, र बहराइन दिनार एकको खरिद दर ₹324.03, बिक्री दर ₹325.62 रहेको छ। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी सम्यक नेपाललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।